राख्न सक्नुहुन्छ। प्रबन्ध निर्देशक 9800067468, मार्केटिङ अफिसर 9868584597। थप जानकारीका लागि एक्सट्रिम इन्डस्ट्री प्राली धनगढी 4 उत्तर बेडी।
Smart and stylish, mobile in my pocket. Am I? Batteries are durable, picture crystal clear. I love my mobile. Am I
best smartphone? Android based latest processor, high performance, long lasting battery, value for money. Also, we have power bank, MI health bank, Bluetooth speaker, and many more products. MI mobile.
DFM time check. It's 9 a.m.
सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज र बैतडीको रेडियो सौगात 103.6 मेगाहर्ज सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम फेस टु फेसमा स्वागत छ। म शिवराज भट्ट। श्रोता, हरेक हप्ताको बिहिबार झैँ आज पनि कार्यक्रम फेस टु फेसको नयाँ श्रृङ्खला लिएर आएको छु। तपाईँ इन्टरनेट अनलाइनमा www.dineshfm.com.np लगइन गरेर संसारभर यो कार्यक्रम सुन्न सक्नुहुन्छ। हाम्रो पातोमा दिनेश एफएम सर्च गरेर देशका विभिन्न कुनाकन्दरा र सात समुद्र पारिरहेर कार्यक्रम फेस टु फेस सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँ हाम्रो वेबसाइट www.dineshfm.com.np भित्र लेटेस्ट एपिसोडभित्र पसेर फेस टु फेस डाउनलोड गरेर सुन्न पनि सक्नुहुन्छ। श्रोता, पहिलो चरणको निर्वाचन भइसकेको छ। हामीले विगतका केही अङ्कहरू चुनाव केन्द्रित पारेका छौँ। केही स्थान बाहेक तीनवटा प्रदेशको निर्वाचनको परिणाम अन्तिम चरणमा पुगेको छ। अब हाम्रो पालो हो जेठ 31 गते। प्रदेश नम्बर 7 जेठ 31 गतिको तयारी तीव्र भएको छ। काङ्ग्रेस बाहेकका दलहरूले प्रदेश नम्बर 7 उम्मेद्वारको लगभग टुङ्गो लगाइसकेका छन्। सुदूरपश्चिम अथवा प्रदेश नम्बर 7 एकमात्र उपमहानगरपालिकामा पनि धनगढीमा काङ्ग्रेस बाहेकका दलहरूले उम्मेद्वारको टुङ्गो लगाइसकेका छन्। दोस्रो ठूलो दल नेकपा एमाले स्थानीय तहको निर्वाचनमा पहिलो नम्बरको पार्टी भएको छ। धनगढी उपमहानगरपालिकामा पनि विभिन्न चर्चा परिचर्चाका बावजुद एमाले मेयर उपमेयरको टुङ्गो लगाइसकेको छ। आजको फेस टु फेसमा मैले नेकपा एमालेबाट धनगढी उपमहानगरपालिकामा मेयर पदको टिकट पाउनुभएका नेता दुर्गा प्रसाद जोशीलाई स्टुडियोमा निम्त्याएको छु। यहाँलाई हार्दिक स्वागत छ हाम्रो स्टुडियोमा।
धन्यवाद।
अब हामी झन्डै 1 घन्टा जति कुराकानी गर्छौँ। हामी धनगढी, तपाईँको धनगढी कस्तो बनाउनुहुन्छ भन्ने योजना पनि हामी आजको कार्यक्रममा गर्छौँ र सुरुवात गरौँ। जसरी टिकट कसले पाउँछ, बडा गहिरो कुरा थियो होइन, कसले पाउँछ एमालेको टिकट भन्ने थियो। बडो रस्साकस्सीका बावजुद तपाईँले टिकट त पाउनुभयो।
हजुर,
यत्र प्रतिस्पर्धी थिए पार्टीभित्रैका, कसरी चाहिँ उछिन्नु भयो कि तपाईँले?
अब नेकपा एमाले जस्तो एउटा सृजनशील र रचनात्मक मूल्य र मान्यता बोकेको पार्टीमा थुप्रै नेताहरू हुनु स्वाभाविक हो, त्यसलाई अस्वाभाविक मान्नै मिल्दैन। तर पनि के हो त भन्दाखेरि, पार्टीले एउटा विधि, एउटा सिस्टम तय गरेको थियो। त्यो सिस्टमको आधारमा नगर कमिटी, जिल्ला सचिवालय कमिटी, प्रदेश कमिटी हुँदै पार्टीको स्थायी कमिटीमा गयो र त्यो स्थायी कमिटीले एउटालाई त दिने नै थियो। अब त्यही दिनै पर्ने चाहिँ के अरे भित्र म परेँ। म त्यसको निमित्त पार्टीका सम्बन्धित चाहिँ कमिटीहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।
जसरी एउटा जिल्ला तहबाट छनौट भएर क्षेत्र हुँदै स्थायी कमिटीसम्म पुग्दा पनि एमालेलाई एउटा कस्तो आरोप लागिरहेछ भनेपछि, जुन तपाईँभन्दा पनि सिनियर भएका, पार्टीमा धेरै योगदान भएकाहरूलाई चाहिँ पार्टीले छुटायो भन्ने पनि बाहिर चर्चामा छ। हो,
बाहिर के चर्चा हुन्छ के चर्चा हुँदैनसँग त्यो एमालेको सरकार भएन। एमाले आफूले गरेको मूल्याङ्कनको आधारमा, आफ्नो निर्णयको आधारमा उसले चाहिँ के अरे अगाडि बढ्ने हो।
अलिकता कस्तो भने एउटा एकेडेमिक लाइनमा लागेको मान्छे धेरैले कल्पना गरेका थिए होइन दुर्गा प्रसाद जोशीले मेयरको टिकट पाउलान् भनेर सिफारिस हुने बित्तिकै अलिकता नौलो ओहो दुर्गा प्रसाद जोशीको नाम पनि एउटा शिक्षा क्षेत्रमा लगानी गरिरहेका व्यक्ति टक्क राजनीतिमा देखिए भनेर
यो अब हाम्रो कन्टेस्टमा यसलाई नौलो मानिया हो अहिले पोलिटिक्सको ट्रेन्ड हेर्नुहुन्छ भने ट्रम्प कहाँबाट आए ट्रम्प पनि त एकाएक आयो नि
अमेरिकाका राष्ट्रपति
अमेरिकाका राष्ट्रपति उनलाई त हिजो चाहिँ के अरे राष्ट्रपति हुनुभन्दा पहिले उनी यति धनाढ्य रहेछन् हामीलाई थाहै थिएन त्यसैले पोलिटिक्स यस्तो चिज हो कि यो प्रणालीको पनि प्रणाली हो कि पोलिटिकल सिस्टमलाई यो राजनीति प्रणालीको पनि यसलाई प्रणाली भनिन्छ त्यसैले राजनीतिमा चाहिँ के अरे आउन लागि जस्तो शिक्षा क्षेत्र बिल क्लिन्टन हेर्नुहोस् आज बिल क्लिन्टन टिचिङ गरिराख्नु भएको छ बराक ओबामा टिचिङ गरिराख्नु भएको छ त्यसैले शिक्षा क्षेत्रबाट राजनीतिमा आयो एक एक चाहिँ के अरे यसले चाहिँ फड्को माऱ्यो भन्नुभन्दा पनि फेरि मेरो त बेग्लै चाहिँ इतिहास छ अब मैले यो वैदेशिक नेताको उदाहरण दिनुपर्ने कुनै आवश्यकता छैन म आफैमा नेकपा एमालेको एउटा इमान्दार क्याडर हुँ यो आजभन्दा 20 वर्ष पहिलेदेखि वडा कमिटीबाट सङ्गठित हुँदै म चाहिँ आज जिल्ला पार्टी सचिवालयको जिल्ला कमिटी सचिवालय सदस्य छु पार्टी प्रचार विभाग प्रमुख छु अब यो शिक्षा क्षेत्रबाट राजनीतिमा आयो राजनीतिमा मेरो त एउटा थ्योरी नै छ नि कि पोलिटिक्स विथ प्रोफेसन व्यवसायसहितको राजनीति हुनुपर्छ होइन के अरे भन्ने मेरो नारा भावनाले अब यो कतिपय नचिनेका नबुझेका मान्छेलाई यो नौलो कुरा होला वास्तवमा बुझिएका मान्छेको लागि यो आफैमा एउटा चाहिँ आकर्षण पनि हो
हजुर जसरी थोरै तपाईँको तपाईँले अलिकता त भनिहाल्नुभयो तपाईँको राजनीतिक यात्रा हुन्छ नि जसरी एउटा धनगढीमा पहिलोपटक होटल म्यानेजमेन्टको कलेज ल्याउने दुर्गा प्रसाद जोशी अलिकता पढाइतिर बढी कलेजहरूतिर बढी लगाव राख्नुहुन्थ्यो उहाँ एउटा एकाडेमिक क्षेत्रको मान्छे हो राजनीतिमा तपाईँलाई धेरै कमले चिन्थ्यो होला मलाई लाग्छ अन्त तपाईँको त्यो के चाहिँ हो कि त्यो राजनीतिक यात्रा तपाईँ एमालेभित्र त्यो भन्छ नि भुजभित्रको आगो जस्तै लागिरहनु भएको छ अहिले मेयरको टिकट पड्काउनु भयो त्यो भन्दाखेरि चाहिँ के चाहिँ हुन्छ क्या
भुजभित्रको आगो होइन म जाने के अरे मतलब ओपन फ्रन्टमै थिएँ म पार्टीको अब व्यवसाय त एउटा गर्नै पर्छ मैले अघि पनि भने व्यवसायसहितको राजनीतिलाई अगाडि ड्राइभ गर्नुपर्छ भन्ने मेरो सिद्धान्त हो अब त्यो एउटा व्यवसायलाई मैले चाहिँ हाँकिरहेको थिएँ र साथसाथै पोलिटिक्सलाई पनि मैले राजनीतिलाई पनि चाहिँ हाँकिरहेको थिएँ त्यो राजनीतिलाई हाँक्दै जाने क्रममा पार्टीले आजको मितिमा आएर मूल्याङ्कन गर्यो त्यसको आफ्नो एउटा पार्ट हो
तपाईँले एउटा अर्को प्रश्न फेरि सोधिहाल्छु जसरी दौडमा रहेका नेताहरू पार्टीका जिल्ला सचिव हुनुहुन्थ्यो पार्टीले नै योभन्दा अगाडि जिल्ला विकास समितिको उपसभापति भएका पार्टीकै नेता नारदमणि राणा प्रतिस्पर्धामा हुनुहुन्थ्यो तर अलिकता सिनियर नेताहरूलाई पनि तपाईँहरूभन्दा दुर्गा बलियो छन् भनेर नै पार्टीले स्थायी कमिटीले निर्णय गर्यो होला के चाहिँ फरक हो कि तपाईँमा
अब यो कुरा चाहिँ के हो भन्दाखेरि पार्टीका कतिपय कुराहरू चाहिँ आफ्ना आन्तरिक कुराहरू पनि होला नि होइन मेरो ममा त्यस्तो के जाने के अरे आकर्षण देखेर यो निर्णय गरियो भन्ने तपाईँहरूले बुझ्न खोज्नुभयो होला अब मलाई के लाग्छ भन्दाखेरि पार्टीले मेरो बारेमा जो निर्णय गरेको छ त्यो वैज्ञानिक निर्णय छ किन भन्दा कहिलेकाहीँ अङ्कगणितीय खेलमा अङ्कगणितीय हिसाब किताब पनि पार्टीले चाहिँ जोडघटाउ गर्नुपर्ने हुन्छ सायद त्यही जोडघटाउ गरेर
चुनाव त अङ्कगणित नै हो नि
हो सायद त्यही जोडघटाउ गरेर मेरो बारेमा फैसला भयो कि
हस् त्यो अङ्कगणित के रहेछ हामी एकैछिनमा जानु होला अलिकता भन्छ नि अब यो तपाईँले टिकट पाइसक्नुभयो तपाईँलाई दिनेश एफएमको तर्फबाट बधाई पनि छ अब जित्नका लागि आधार चाहिन्छन्
पक्कै पनि
म जित्छु धनगढी उपमहानगरमा भन्नका लागि तपाईँले के चाहिँ आधार हुन् कि
अब सबभन्दा पहिलो कुरा त के हो भन्दाखेरि धनगढी उपमहानगरपालिकालाई हाँक्नको लागि एउटा बलियो इच्छा शक्ति भएको व्यक्तिको आवश्यकता छ म त्यो बलियो इच्छा शक्ति भित्रको एउटा चाहिँ प्राणी हुँ जस्तो मलाई लाग्दछ एउटा चाहिँ आधार त्यो हो किनभने लर्तरो इच्छा शक्ति भएको मान्छे त्यहाँ गयो भने उसले नगरपालिकालाई अहिलेको नयाँ संरचनालाई उसले चाहिँ हाँक्न गाह्रो छ एउटा पार्ट अब अर्को पार्ट के हो त भन्दा अर्को आधार मेरो चाहिँ के हो त भन्दाखेरि यहाँले भनि पनि हाल्नुभयो शिक्षा क्षेत्रबाट तपाईँ चाहिँ आउनुभयो भन्नुभयो वास्तवमा सही रूपमा विश्लेषण गर्ने हो भने शिक्षा क्षेत्रको मान्छे नै आजको मितिसम्म आइपुग्दा राजनीतिमा स्थापित भएको छन् हाम्रो पार्टीको कुरा गर्ने हो भने पनि हिजो महेश्वर पाठक सरले चुनाव जित्नुभयो उहाँ पनि ऐश्वर्य विद्यानिकेतनकै प्रभाव हुनुहुन्थ्यो खेमराज पाण्डे सरले पनि चुनाव जित्नुभयो, उहाँ पनि शिक्षा क्षेत्रबाटै जोडिएर चुनाव जित्नुभयो। किन भन्दा शिक्षा क्षेत्र अहिले पनि के हो त भन्दाखेरि म निजी विद्यालयसँग जोडिएको मात्र प्राणी होइन, म सरकारी विद्यालयका साथीहरूसँग पनि मेरो चाहिँ बारम्बार चाहिँ के अरे अन्तर्क्रिया भइरहन्छ भने शिक्षा क्षेत्रसँग जोडिएका जस्तो अहिले निजी विद्यालयको मात्रै कुरा गर्ने हो भने धनगढीमा 40-50 हजार विद्यार्थी छन्। ती 40-50 हजार विद्यार्थीका अभिभावकसँग मेरो कनेक्सन छ, त उहाँहरूले साँच्चीकै चाहिँ के अरे यो एउटा शिक्षा क्षेत्रमा लागेको कर्मी हो, यसलाई चाहिँ के अरे यसले भोलि गएर एउटा योसँग बौद्धिकता छ, यसले भोलि गएर भ्रष्टाचार गर्नुभन्दा पनि भोलि गएर यसले चाहिँ के अरे विकासका पेटाराहरू धनगढी उपमहानगरमा खोल्न सक्छ, यसलाई चाहिँ अगाडि बढाउँदा राम्रो हुन्छ भन्ने चाहिँ के अरे उहाँहरूमा परिदियो भने मभन्दा बलियोको उम्मेदवार हो जस्तो मलाई लाग्दैन।
दुईवटा आधार भयो, एउटा शिक्षा क्षेत्रमा लागेको हुनाले एउटा इच्छा शक्ति तपाईँसँग,
अब अर्को कुरा के हो त भन्दाखेरि मसँग केही त्यस्ता चाहिने के अरे योजनाहरू पनि छन् कि जाने के अरे मैले मेरो पार्टीमा पनि त्यो कुरो पस्किएको थिएँ कि जसले गर्दा धनगढी उपमहानगरपालिकालाई एउटा हामी साँच्चीकै नयाँ उपमहानगरपालिकाको रूपमा प्रस्तुत गर्न सक्छौँ। सबभन्दा पहिले त्यसमा चाहिँ के हो त भन्दा विकासका कुराहरूलाई मैले दुईवटा पार्टमा म विभाजन गर्न चाहन्छु, एउटा विकासको समकालीन चाहिने के अरे पाटो, विकासको समकालीन पाटो भन्नाले के त भन्दाखेरि जस्तो रोडहरूलाई 4 लेनबाट 6 लेन बनाउनु छ, त्यो त्यस्तै रोडहरूलाई रिङ रोडको रूपमा चाहिँ के अरे विकास गराउनु छ, धनगढीलाई हरियाली चाहिँ के अरे सहरको रूपमा विकास गराउनु छ, धनगढीलाई एउटा चाहिँ नमुना सहरको रूपमा विकास गराउनु छ, धनगढीलाई चाहिँ के अरे एउटा औद्योगिक सहरको रूपमा विकास गराउनु छ। यी विकासका समकालीन चाहिँ के अरे सिद्धान्त अन्तर्गत वा भनौँ मोडल अन्तर्गत रहेका कुराहरू भए, यीभन्दा फरक कुराहरू पनि यी म त्यहाँ हुँदा वा नहुँदा फरक पर्ने विषय होइन, म नहुँदा पनि अरू साथीले पनि यो कुरोलाई चाहिँ ड्राइभ गर्न सक्ने विषय हो। तर मैले के जोमा जोड दिएको छु त भन्दा मेरा के नवीन चाहिँ चिन्तनहरू पनि छन्, जस्तो अर्को मुख्य आधार चाहिँ के हो भन्दा म त्यहाँ प्रवेश मेरो भयो भने सबभन्दा पहिले मैले के भन्दै आइरहेको छु भन्दाखेरि चाहिँ इलेक्ट्रोनिक गभर्नेन्स अथवा त्यसलाई पेपरलेस गभर्नेन्स पनि भन्ने भनिन्छ, पेपरलेस शासन चाहिने के अरे हामी चलाउँछौँ। आज हरेक वडाका चाहिने के अरे बासिन्दालाई फाइल बोकेर कुन कुन चाहिने के अरे कोठामा जाने, कति नम्बर कोठामा जाने, नगरपालिकामा फुलबारीको मान्छेले आउँदा अर्को रोमाको मान्छेले आउँदा बडा चाहिँ तक्लिफ भएको छ, धनगढीकै मान्छेलाई पनि कति नम्बर वडामा जाने हो त्यो एकदम तक्लिफ भएको छ। हामी के चाहन्छौँ भन्दाखेरि यो सहरलाई पेपरलेस गभर्नेन्स बनाउन चाहन्छौँ, हरेक कुरा चाहिने के अरे इलेक्ट्रोनिक।
भनेपछि एउटा विकासका योजना मसँग छन् भनेर एउटा अर्को आधार भयो। अनि अर्को
सबभन्दा ठुलो आधार भनेको विकासका लागि बौद्धिक क्रान्ति, यो त मेरो मुख्य नारा हो हेर्नुहोस्। किनभने आज युरोप जहाँ पुगेको छ नि जिन्जिया ग्रुसो, टिएस ग्रिन, यिनीहरूको यिनीहरूले बौद्धिक क्रान्ति नै सबभन्दा पहिले दिए, त्यसले गर्दा आज युरोप त्यहाँ पुग्यो। यदि युरोपमा सबभन्दा पहिले बौद्धिक क्रान्ति नआएको भए आज युरोप युरोप हुने थिएन। त्यसैले कम्तीमा आज नेकपा एमाले बौद्धिक क्रान्ति चाहिँ के अरे विकासका लागि बौद्धिक क्रान्ति छेड्यो भने 20 वर्षपछि त्यसले चाहिँ के अरे साकार रूप लिन सक्छ, कसैले न कसैले त स्टार्ट त गर्नुपऱ्यो नि। अब विकासका लागि बौद्धिक क्रान्ति भने के हो त भन्दाखेरि हाम्रो जुन चाहिँ जनता छ त्यो जनता विकासप्रति जागरुक छैन, यहाँहरूले विकास दियो भने पनि त्यो विकासलाई उसले संरक्षण गर्न सक्ने उसँग चाहिँ मानसिक रूपमा ऊ चाहिँ तयार छैन, हामीले विकास दियो भने पनि त्यो विकासलाई उसले चाहिँ के अरे दिगो रूपमा प्रयोग गर्न सक्ने त्यो उसमा चाहिँ बौद्धिकताको विकास भएको छैन। विकास मात्र दिएर हुँदैन, हामीले देखेका छौँ नि बजेट थुप्रै एनजिओ आइएनजिओ सरकारी चाहिँ बजेटहरू गएको गएछ, त्यसको संरक्षण हुन सकेका छैन। संरक्षण नहुनुको कारण के हो त भन्दाखेरि नागरिकमा बौद्धिकताको विकास भएको छैन, प्रत्येक नागरिकको दिमागमा एक प्रकारको विकासप्रतिको बौद्धिक क्रान्ति आउनै पर्छ। विकासप्रतिको बौद्धिक क्रान्ति भने के हो भन्दा यो विकास हाम्रो लागि हो, यसलाई चाहिँ के अरे हामीले चाहिँ के अरे मतलब चाहिँ संरक्षण गर्नुपर्छ र यो विकासलाई चाहिँ सशक्त रूपमा अगाडि बढाउन लागि हरेक वार्डमा हरेक टोलमा विकासप्रति विकास प्रेमी बनाउनु पर्छ।
हजुर,
तपाईँको निमित्त एमाले आफैमा एउटा विकास भएको हुनाले एमाले आफैमा फेरि विकास हो, यो एमाले पार्टी पनि हो, एमाले फेरि आफैमा विकास पनि हो। किन भन्दाखेरि एमाले यही क्षेत्रको कुरा गर्नुहुन्छ भने 50 करोड रुपियाँ चाहिँ सहरी विकासको लागि चाहिँ उसले तराईको सहरी विकासको लागि पैसा छुट्यायो हाम्रो पार्टीको नेतृत्वमा सरकार हुँदाखेरि, 48 करोड चाहिँ गेटा मेडिकल कलेजको लागि छुट्यायो, 5 हजार सामाजिक सुरक्षा भत्तामा उसले चाहिँ के अरे छुट्यायो भने एमाले पनि आफैमा एउटा विकास विकासवादी पार्टी, त्यसमा हामीले चाहिँ के अरे विकासका लागि बौद्धिक क्रान्ति भनेर जोड दियौँ भने त्यसले थप चाहिँ ऊर्जा प्रदान गर्न सक्छ।
हजुर, तपाईँको यो व्यावसायिक सहितको राजनीति र बौद्धिक क्रान्तिका बारेमा हामी एकछिनपछि अलिकति छलफल गर्छौँ। म भनिरहेको थिएँ तपाईँले जित्ने आधारहरू, तर एउटा आधार छुटाउनु भयो, जसरी एउटा छ नि धनगढी नगरपालिकामा डोटी सेन्टिमेन्ट छ भनेर, डोटीका धेरै मतदाता छन्, त्यो पनि आधार हो।
मैले अघि एउटा कुरा भन्न खोजेको थिएँ कि राजनीतिमा अङ्कगणितले काम गर्छ। म हाम्रो पार्टी क्षेत्रीयतामा विश्वास गर्दैन, जातीयतामा विश्वास गर्दैन, हामी समाजको वर्गमा विश्वास गर्छौँ।
गोटाल एमाले वर्गमा विश्वास गर्ने पार्टी हो, त्यो ठिक छ। तर धनगढीको सेन्टिमेन्ट के छ भनेपछि, यो क्षेत्रमा डोटी घर भएको, मूल घर डोटी भएको मान्छे उठेन भनेपछि चुनाव जित्न गाह्रो छ भन्ने त जुन छ नि एउटा 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 पर्सेप्सन बनाइदिन्छ।
एमाले त्यसमा विश्वास गर्दैन, किनभने त्यो मेरो पर्सेप्सन कुरो भने, म अहिले जो बोल्दैछु मैले बोले होइन नि त, म त एमालेको एउटा उम्मेदवारको हैसियतले म बोल्दैछु। मेरो पार्टीको मार्गनिर्देशक सिद्धान्त भनेको त्यो होइन, हामी जातीयता क्षेत्रीयतामा हामी विश्वास गर्दैनौँ, एमाले जित्ने हो।
अनि अहिले अहिले कङ्ग्रेस
डोटीको नागरिक, डोटी मूलको मान्छे भएर म यहाँ चुनाव जित्ने, एक होइन, दुई होइन, तिन होइन, एमालेको क्याडर भएर म यहाँ चुनाव जित्ने हो।
हजुर, जसरी अब नेपाली कङ्ग्रेसले अझै उम्मेदवारको टुङ्गो लगाएको छैन, अनि तेस्रो ठुलो दल माओवादी नेकपा माओवादी केन्द्रले तपाईँहरूभन्दा धेरै अगाडिदेखि प्रचार प्रसारमा होमिएको छ, एउटा स्वतन्त्र उम्मेदवार गोपाल हमाल पनि अहिले बजारमा, उहाँ पनि प्रचार प्रसारमा हुनुहुन्छ, तपाईँ अब कङ्ग्रेसको मात्र बाँकी छ, कसरी यति यति यतिमा चाहिँ तपाईँले कसरी जित्छु भन्ने ठान्नु भएको छ कि?
सबभन्दा पहिलो कुरा त के हो भन्दाखेरि, मलाई गर्व लाग्छ म नेकपा एमालेको उम्मेदवार हुँ। मैले अघि पनि भने, नेकपा एमाले आज नेपाली जनताको मन मस्तिष्कमा एउटा विकासको आन्दोलन हो भन्ने कुरा स्थापित भएको छ। त्यसैले म चुनाव जित्नुमा मेरो व्यक्तिगत कारणले भन्दा पनि एमाले बोकेको एजेन्डाको आधारमा म चुनाव जित्छु, नम्बर वान। अब एमाले के बोक्यो त हजुरले देखिसक्नु भएको छ, आज देश एमालेमै भएको छ, जहाँ जहाँ चुनाव भएको छ देश एमालेमै भएको छ। यो मुलुकको राष्ट्रिय एकता, राष्ट्रियता, राष्ट्रिय सार्वभौमसत्ता, त्यसलाई चाहिँ जोगाउनुको निमित्त, राष्ट्रियताको लडाइँ लम्मा लड्नुको निमित्त नेकपा एमाले जस्तो सक्षम पार्टी कोही पनि देखिएन। हामी विदेशीको लम्पसारवाद भन्दा पनि नेपाली भएर बाँच्नमा हामीलाई गौरव छ। यो चुनाव भनेको त कस्तो चुनाव हो भन्दाखेरि, शान्ति चाहने कि हिंसा चाहने, यो चुनाव भनेको त विकास चाहने कि विकास नचाहने, स्थायित्व चाहने कि नचाहने भन्ने चुनाव हो नि। त्यसैले हरेक नेपालीले के बुझाएको छ र हरेक धनगढी उपमहानगरपालिकाको नागरिकले के बुझाएको छ भन्दाखेरि, एमाले भनेको शान्ति चाहिने के अरे चाहने पार्टी हो, विकास चाहने पार्टी हो, नागरिकको सुरक्षा गर्न चाहने पार्टी हो, यसले चाहिने के अरे खास गरेर जनताको अभिभावकत्व ग्रहण गर्छ। त्यो कुरो चाहिँ के अरे हामीले चाहिँ बुझाइराखेका छौँ, जनताले बुझिराखेका छ, यसको आधारमा हामी चुनाव जित्छौँ। जहाँसम्म अरू पार्टीले के गर्छन्, अरू पार्टीको उम्मेदवार आएनन् भन्दा पनि,
जसरी यो क्षेत्र अथवा धनगढी उपमहानगरपालिका कङ्ग्रेसको किल्ला हो,
अहिले किल्ला त्यो चाहिँ हेर्नुहोस् के हो भन्दाखेरि,
भन्छन् नि
घटना प्रमुख कुरा हो कुनै पनि चाहिने परिवेशको। अनि हिजो 2000 चाहिने के अरे 48 सालको एउटा घटनाको परिवेशमा चाहिने के अरे कङ्ग्रेसले जित्यो होइन, 51 को परिवेशमा फेरि चाहिने के अरे एमाले जित्यो होइन, त्यसैले गतिशील
लेटेस्ट परिवेश भनौँ न, पछिल्लो परिवेशमा त कङ्ग्रेसले जित्यो नि त। 70 सालको संविधान सभामा आशीर्वाद देवाल जित्नुभयो, उपचुनाव भयो, पुष्करनाथ ओझाले जित्नुभयो,
त यो त 2074 साल हो नि त, समय त गतिशील छ नि। यो 2074 साल हो, दुर्गा जोशीको उपस्थिति छ, नेकपा एमालेको साथ छ।
हस्, तपाईँसँग अब धनगढीको तपाईँका विकासका योजनाहरूमा हामी यसपछि जान्छौँ। श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिने सेभेमसँगै बैतडीको रेडियो सौगातबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आज हामी फेस टु फेसमा कुराकानी गरिरहेका छौँ धनगढी उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेद्वार दुर्गा प्रसाद जोशीसँग। उहाँसँगको कुराकानी अझै बाँकी छ, उहाँले धनगढीमा धनगढीका लागि बनाउनुभएका योजनाहरूका बारेमा छलफल गर्न बाँकी छ। तपाईँहरू कतै नजानु होला, अहिले पालो भएको छ ब्रेकको।
आजसम्म व्यवस्था परिवर्तन हेर्यौं, अब अवस्था परिवर्तन गरौं। आसन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेद्वार अनि सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमाललाई विजयी गराउँ। सम्पर्क नम्बर 98584-20342।
यस्तो सुक्खा खाना कसरी खानु आमा, दुध्दै छैन।
राम 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 राम, के भन्न सके कि ओली, दुध्दै खानु हुँदैन पर सरेको बेला भन्ने थाहा छैन तलाई।
तपाईँ पनि यस्तै भ्रममा हुनुहुन्छ भने अब त्यो भ्रम हटाउनुहोस्।
महिनावारी हुँदा अरू बेला भन्दा अलि बढी पौष्टिक आहारका साथै सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ। महिनावारी भनेको महिलाको शारीरिक तथा प्राकृतिक प्रक्रिया हो। महिनावारी तथा सुत्केरी अवस्थामा छाउगोठमा होइन, घरभित्र सुरक्षित स्थानमा बसालौं र पोषणयुक्त खाना खुवाऊ। छाउपडी प्रथालाई नेपाल सरकारले कुरीति घोषणा गरिसकेको छ। यसलाई हटाई संविधान प्रदत्त प्रजनन स्वास्थ्यको हक सुनिश्चित गरौं। आफू पनि यस्तो कुरामा सचेत बनौ र अरूलाई पनि सचेत गराउँ। महिला तथा बालबालिका कार्यालयद्वारा जनहितमा जारी सन्देश।
धनगढीका लागि पूजा कस्मेटिक पशुपति मन्दिर रोड धनगढी।
झुरुम झुरुम कुरुम कुरुम पसल गइन्छ, किनिन्छ, खाइन्छ, अरूलाई त के सुनाउनु परे र?
ओहो, के हो यो झुरुम झुरुम कुरुम कुरुम?
दिनेशको सुपर फाइन चिउरा हो, जो मिठो, स्वादिलो र पोसिलोको साथै सफा पनि छ र एकैछिनको आकर्षक प्याकमा पनि पाइन्छ। त्यसैले पसल जान लागे कि, अरूलाई त के सुनाउने र?
ए, त्यसो पो हो, मैले त लिएर पनि आइसके र खाजा पनि खाइसके, अरूलाई किन सुनाउनु पर्यो? होइन र सुमित्रा?
ओए, कस्तो छ एग्जामको तयारी?
खोइ, के तयारी भन्नु, किताब नै थिएन, केही पढेकै छैन, म त स्योर फेल हुन्छु।
होइन, कस्तो किताब नै थिएन भन्छे यो?
हो भने किन्न त खोजेको कतै पाइएन।
ओहो, चुवाई पुस्तकको बारेमा थाहा छैन तलाई? प्लस टू क्याम्पस स्कुल लेभलका सम्पूर्ण पाठ्य पुस्तकका गाइड, गेस्ट पेपरहरू, एचए, अनमी, ल्याब असिस्टेन्स, लोक सेवा आयोग, शिक्षक सेवा आयोगका पुस्तक, गेस्ट पेपरहरू तथा स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। चुवाई पुस्तक पसल, पाठ मोड, धनगढी, 0995-25-246।
विशेषज्ञ डाक्टर सिपी अस्पताल प्रालीमा
अनुभवी डाक्टर तथा अत्याधुनिक दूरबीन प्रविधिबाट साना साना प्वाल पारी पित्त थैलीको पत्थरी, मृगौलाको पत्थरी, एपेन्डिक्स, हर्निया, हाइड्रोसिल, फाइल्स, बाबासिर, ग्यास्ट्रिक अल्सर आदिको जाँच तथा उपचारहरूका लागि सिपी अस्पताल प्राली
डाक्टर सिपी पाण्डे जनरल सर्जन,
साथै इन्डोस्कोपी, रङ्गीन भिडियो एक्सरे, इसिजी, अत्याधुनिक प्रयोगशाला, डिजिटल एक्सरे, फार्मेसी, इमर्जेन्सी क्याबिन, एम्बुलेन्सको सुविधा पनि उपलब्ध छ।
सिपी अस्पताल प्राली, नेपाल आयल निगमको अगाडि चटकपुर धनगढी। फोन नम्बर 091-410-101 र 410-102।
पसिना आउँछ गर्मीमा,
गर्मीका सबै नकारात्मक असरहरूलाई संसारकै नम्बर एक क्रम्प्टन फ्यानको सुमधुर र प्राकृतिक मन्द हावाले तुरुन्तै भगाइदिन्छ। क्रम्प्टन फ्यान
हुलासको घुरा छ, रङ्गी चङ्गी जस्ता पाता पर पर्दो छ मन मोहटिका उपनि नेपालीको विश्वासी न जस्ता पाता यो कुरा छ, रङ्गी चङ्गी जस्ता पाता हो यो हुलास।
हुलास भए अरू किन खोज्ने?
एउटा सानो पाइलाले गन्तव्यसम्म अघि बढाउँछ, साना साना प्रयासहरू जसले शिखर चुम्न सघाउँछ, हरेक दिनको हरेक पलहरूलाई सजिलो बनाउँछ। जब जीवी मोबाइल तपाईँसँग हुन्छ, जसमा छ उत्कृष्ट ब्याट्री पावर, एलइडी बल्ब अनि सुपर लाउड स्पिकर, एक वर्षको वारेन्टी भएको, श्रमजीवी, कर्मजीवी र बुद्धिजीवीहरूको आफ्नै मोबाइल, जीवी मोबाइल। सम्पर्क इमेजिङ ट्रेड कन्सर्न धनगढी, फोन 98510-14942, 98010-05911।
एडमिशन ओपन फॉर न्यू एकेडमिक ईयर 2017। पीजी नर्सरी, यूरो जूनियर एंड यूरो सीनियर। आवर फैसिलिटीज, डे केयर, म्यूजिक एंड डांस क्लास, फील्ड ट्रिप, जिम क्लास। फॉर मोर डिटेल यूरो किड्स धनगढ़ी, लर्निंग थ्रू फन 9843-71731, 0915224-52। भर्ना कार्यक्रम यही चैत्र 25 गतेबाट।
महिंद्रा गाड़ी को संपूर्ण रेंज धनगढ़ी चार कैलाली में आधिकारिक विक्रेता दक्षिण काली इनकॉर्पोरेटेड प्राली महिंद्रा के यूवी 100 टीयूवी 300 एक्सयूवी 500 स्कॉर्पियो र बोलेरो पिकअप लगायत तपाईका अन्य लोकप्रिय महिंद्रा गाड़ीहरुको लागि हामीलाई सम्झनुहोस् दक्षिणकाली इनकॉर्पोरेटेड प्राली धनगढ़ी चार कैलाली फोन 091-416-058 शाखा दीपायल डोटी फोन 094-412-281
प्रकृति यही प्रकृति नै हाम्रो आमा हो यही प्रकृतिमा प्राकृतिक रूपले फैलिएको आयुर्वेदिक जडीबुटीहरू र प्राकृतिक रूपमै उत्पादन भएका पदार्थहरूलाई सत्यताको स्पर्श दिदै पतञ्जलि आयुर्वेदले ल्याएको छ गुणस्तरीय दैनिक उपभोग्य सामानहरू र त्यो पनि उचित मूल्यमा अब नजिकको पसलहरूमा सहज सजिलै उपलब्ध छ
धनगढीका लागि आधिकारिक विक्रेता सुशील मार्केटिंग रातोपुल धनगढी 091-520-222 र 98-010-82-136
पतञ्जलि आयुर्वेद प्रकृतिको आशीर्वाद
हेलो के गर्दै हुनुहुन्छ दिनेश एफएम सुन्नुस् है दिनेश एफएम
यो व्यापारिक विश्रामपछि पुनः स्वागत छ श्रोता तपाईँ सुदूरपश्चिमको आवाज दिने सेभेमसँगै बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ आजको फेस टु फेसमा हामीसँग स्टुडियोमा हुनुहुन्छ धनगढी उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार नेकपा एमालेबाट दुर्गाप्रसाद जोशी हुनुहुन्छ उहाँलाई हार्दिक स्वागत गर्दै फेरि हामी अलिकता अब तपाईँको धनगढी उपमहानगर क्षेत्रलाई नमुना सहर बनाउने समृद्धिको सहर बनाउनका लागि तपाईँको योजनातिर जान्छु मैले एउटा फेसबुकमा स्टेटस पनि राखेको छु त्यसमा के प्रश्न पनि आएका छन् त्यही तपाईँको योजनासँग सम्बन्धित म त्यो एकछिनमा सोध्नेछु अब जसरी हामीले भन्यौँ नि लामो समयदेखि धनगढीमा समस्या छन् थुप्रै समस्या छन् तपाईँको विचारमा धनगढीका के समस्या हुन् के अब के देख्नु भएको छ
मैले अघि पनि भने धनगढीमा खास गरेर जुन समस्याहरू छन् त्यसले हामीले दुईवटा भागमा विभाजन गर्नुपर्छ एउटा समकालीन समस्याहरू जस्तो डुबानका समस्या धनगढीमा छन् बाटोघाटोका समस्या धनगढीमा छन् रोडहरू साङ्ग्रा छन् अनि अनियन्त्रित बसोबास छ बिना योजनाको बसोबास छ त्यसपछि सडकका चाहिने के अरे जग्गा मिचिएका छन् अनि यो धनगढीलाई हरियाली बनाउनु पर्नेमा उजाड धनगढी चाहिने के अरे भइरहेको अवस्था छ प्रदेश नम्बर 7 मुख्य औद्योगिक सहर हो त्यसको चाहिने के अरे रूपमा हामीले यसलाई परिभाषित गर्न सकिए अवस्था आजको छैन उपमहानगरपालिका त बनायौँ दुईवटा गाविसलाई जोडेर तर त्यहाँको चाहिँ के अरे जीवनशैली हेर्ने हो भने उपमहानगरपालिका जस्तो देखिँदैन त्यसैले थुप्रै समस्याका पेटारहरू हाम्रो सामान्यमा छन् हामी यो जिम्मेवारी लिइरहँदा हामीलाई लाग्छ हामीले धेरै मिहिनेत गर्नुपर्छ र धेरै चुनौतीहरू हाम्रोसँग छन्
हजुर जसरी तपाईँको परिकल्पना अब जसरी म जितेँ भने तपाईँले भने जस्तै समस्या त यी भए समस्या हामीलाई सबैलाई थाहा छन् धनगढी नगरका एक एकजनालाई थाहा छन् अब यसो आँखा चिम्म गरेर सोध्ने हो भने चाहिँ अबको 5 यस्तो धनगढी हुनुपर्छ भन्ने परिकल्पना हुन्छ नि के हो के चाहिँ हो कि तपाईँको परिकल्पना तपाईँले जित्नुभयो धनगढीका बासिन्दाले तपाईँलाई जिताउनुभयो र अनि मेयर हुनुभयो भने अबको यसपछिको 5 तपाईँको कार्यकाल सकिने बेलासम्म कस्तो धनगढी बनाउनु छ तपाईँको त्यो परिकल्पना चाहिँ के हो
अब हाम्रो परिकल्पना भन्दा पनि पार्टीको परिकल्पनाको कुरा हो पार्टीले एउटा घोषणापत्र जारी गरेको छ हाम्रो केन्द्रीय घोषणापत्र र स्थानीय घोषणापत्र जारी गरेको छ त्यो घोषणापत्रको आधारमा हामी अगाडि बढ्ने हो किनभने बहुदलीय व्यवस्थामा व्यक्तिभन्दा पार्टी प्रधान हुन्छ जहाँसम्म कहिलेकाहीँ के हुन्छ भन्दा पार्टीलाई नेतृत्व दिने पनि व्यक्ति भए हुनाले व्यक्तिमा पनि धेरै कुराहरू भर पर्छ जस्तो
स्थानीय घोषणापत्र लागू गर्ने त तपाईँहरू नै हो नि
हामी नै हो
म जस्तो बोक्नु भएको छ के चाहिँ
जस्तो सिङ्गापुरको कुरा गर्दै थिएँ होइन ली क्वान यूको नेतृत्वले गर्दा आज सिङ्गापुर भनेको हो त्यसले कहिलेकाहीँ व्यक्ति नै प्रधान हुँदो रहेछ भन्ने कुरा पनि हामीले बुझेका छौँ हामी के चाहन्छौँ भन्दा अबको 5 धनगढी एउटा साँच्चीकै उपमहानगरपालिकाको दर्जामा दर्ज होस् आजको जस्तो अस्तव्यस्त धनगढी नहोस् एउटा व्यवस्थित सहरको रूपमा यो चाहिँ विकास होस् र पहिलो कुरा हामी के जोड दिन चाहन्छौँ भन्दा हामी राजनीति गर्ने प्राणीहरू, हामी जनताका सेवक हौँ, हामी मालिक होइनौँ। जनताले के बुझ्नु पऱ्यो भन्दा, जनतालाई हामी के महसुस गराउँछौँ भन्दा, यी राजनीति गर्ने प्राणी भनेका सेवक हुन्, हामी मालिक हौँ। आजसम्म के भयो भन्दाखेरि जनता सेवक भए राजनीति गर्ने प्राणीहरू मालिक भए भन्ने आरोप जनताको छ। हामी साँच्चैकै जाने सेवक बन्न चाहन्छौँ, जनतालाई मालिकै बनाउँछौँ। किन भन्दा सम्मानित जनअदालतको फैसलाबाट हामी त्यहाँ जाने भएका हुनाले जनअदालतका न्यायाधीशहरू नै मालिक हुन्, हामी मालिक होइनौँ।
तर यो अहिले चुनावको मुखमा तपाईँ भन्नुहुन्छ, जितेर गइसकेपछि पनि यही कुरालाई कायम राख्नुहुन्छ?
म त्यही कुरा भन्दै थिएँ, तर यो कुरा मैले अहिले यहाँको सम्मानित मिडिया मार्फत भनिरहँदा धेरैलाई के लाग्न सक्छ भन्दा यो चुनावी नारा हो, यो चाहिँ के अरे चुनावी ललिपप हो जस्तो लाग्छ, लाग्न सक्छ। तर म विनम्रताका साथ के अनुरोध गर्न चाहन्छु भन्दा, संसारको सबैभन्दा ठुलो कुरा भनेको विश्वास हो। यदि विश्वास नै रहेन भने र सकारात्मक सोचका साथ हामी अगाडि बढेनौँ भने देश बिग्रिन पनि सक्छ। हिजो यो देशमा गृहयुद्ध थियो, त्यतिखेर अब गृहयुद्धबाटै देश सिद्धिन थाल्यो भनेर नेताहरूले चाहिँ पहल नगरेको भए सेफ ल्यान्डिङ हुने अवस्था थिएन। हरेक कालो बादलभित्र चाँदीको घेरा हुन्छ, सायद त्यो चाँदीको घेरा कुनै न कुनै दिन पक्कै पनि आउँछ। त्यसैले त्यो दिन पक्कै आउँछ जुन दिन धनगढ, यदि नेकपा एमालेको नेतृत्व धनगढ महानगरपालिकामा स्थापित भयो भने हामी सर्वहारा वर्गको नेतृत्व गर्ने पार्टीका नेता भएको हुनाले हामी त्यहाँ घुम्ने कुर्सीमा जान लागेका होइनौँ, हामी जनताको घर दैलोमा घुम्नको लागि त्यहाँ जाने हो।
तर नगरपालिका तपाईँलाई, तपाईँ त बस्नु भएन, तर तपाईँकै पार्टीबाट कोही न कोही बसे होलान्। धनगढी नगरपालिका एउटा राजनीतिक संयन्त्र थियो, जिल्ला विकास समिति एउटा राजनीतिक संयन्त्र थियो, तर धेरै आलोचना खेप्यो कि यो बिचको समयमा 5 लिटर पेट्रोलका लागि 10 बजेदेखि 5 बजेसम्म ढुकिदिने मान्छे पनि संयन्त्रभित्र परे, राजनीतिक दलहरूप्रतिको विश्वास घट्यो नगरवासीको, जिल्लावासीको। स्वीकार्नुहुन्छ?
म त्यो कुरालाई स्वीकार्छु, तर म अरूको साथसाथै के पनि आग्रह र विनम्रताका साथ जोड दिन चाहन्छु भन्दा, हिजो के थियो अब यो कुरा हामीले भुल्ने बेला हो। हामी एउटा नेपालको इतिहासमा एउटा नयाँ ऐतिहासिक मोडमा हामी प्रवेश गरेका छौँ। म प्रजातन्त्रका न्यायाधीश आदरणीय जनसमुदायलाई म के विनम्रताका साथ निवेदन गर्न चाहन्छु भन्दा, अब हिजोलाई सम्झिने होइन, अब सुन्दर भविष्यलाई सम्झेर कुन व्यक्तिलाई कुन पार्टीलाई हामीले साथ दियौँ भने यो धनगढी अगाडि बढ्न सक्छ। मैले अघि पनि भन्दै थिएँ, मेरा योजनाहरू अन्तर्गत मैले पेपरलेस ई गभर्नेन्सको कुरा पनि गरेँ, जनतालाई मालिक बनाउँछौँ, हामी सेवक हुन्छौँ भने पनि भने। अर्को कुरा म जोड्न चाहन्छु, आज हाम्रो योजना अन्तर्गत 5 वर्षपछि धनगढी कस्तो हुनेछ भनेर सरको प्रश्न थियो, म त्यो प्रश्नको जवाब दिँदै थिएँ। आज यहाँलाई थाहा छ, यो धनगढी उपमहानगरपालिकाका हरेक चाहिँ के अरे वडामा जानुहुन्छ भने प्रत्येक टोलमा प्रत्येक वडमा थुप्रै युवा शक्ति अरबको 50 डिग्री तापक्रममा गएर काम गर्न बाध्य छ। त्यो अरबको देशमा उसलाई कुनै दुर्घटना घट्यो वा कुनै केही भइहाल्यो भने उसको परिवारबाहेक कसैलाई पनि त्यहाँ चाहिँ के अरे उसप्रति सम्पत्ति गर्ने मान्छे निकाय छैन। हामी के चाहन्छौँ, नेकपा एमाले के चाहन्छ भन्दा, धनगढी उपमहानगरपालिकामै एउटा आधिकारिक परामर्शदाता होस्। मैले हिजो फुलबारी गएको थिएँ, एकजनाको फुलबारीमा चाहिँ के अरे को मान्छे उहाँ के गरेर कोरियामा चाहिँ बितेछ, अनि थुप्रो चाहिँ के अरे खर्च गरेर यहाँका मान्छे उहीँ गएर बल्ल बल्ल लास छैन, कति दिनपछि चाहिँ लास आयो कि त्यो यो साँच्चीकै चाहिने के अरे स्वायत्त सरकार हो भने त्यो सरकारको ऊ नागरिक होइन, त्यो नागरिकबाट यो सरकारले ट्याक्स खाँदैन र खान्छ नि, ट्याक्स खाइसकेपछि यो स्वायत्त सरकारको त्यो जिम्मेवारी होइन। त्यसैले हामी के चाहन्छौँ भन्दा, नगरपालिका नगर उपमहानगरपालिकाले एउटा आधिकारिक परामर्शदाताको व्यवस्था मिलाओस्, जहाँ परराष्ट्र मन्त्रालयमा गएर चाहिने के अरे वकालत गर्नुपर्ने कुरा हो कि विदेशमा गएर चाहिँ के अरे दूतावासमा गएर कुनै समस्या रेस्क्यु अपरेसनको कुरा हो कि के गर्नुपर्छ, त्यो एकदम जरुरी छ अहिलेको। किन भन्दा युवा शक्ति पीडित छ, हामी युवा शक्तिलाई हाम्रै देशमा रोक्न चाहन्छौँ। यसको निमित्त पनि हामीसँग एउटा नवीन चिन्तन छ, त्यो के हो त भन्दा, हामी ट्रेड स्कुलहरू जसलाई व्यापारिक उद्योग के अरे स्कुलहरू पनि भनिन्छ, त्यो हामी चाहिँ स्थापना गर्न चाहन्छौँ। आज जति पनि शिक्षाको चाहिने के अरे मोडलहरू आए सबै परम्परागत आए, त्यो परम्परागत शिक्षाको कारणले गर्दा युवाहरूलाई हामी यहाँ रोक्न सकेनौँ। आज हाम्रो युवाहरू विदेशमा जाँदा तिनीहरू सक्षम हुने,
12 पास भए 14 पास भए एमए गरे गए, कुनै काम छैन,
कुनै काम छैन, उनीहरू विदेशमा जाँदा बिचराहरू योग्य हुने, अनि यहाँ चाहिँ बस्दा उनीहरू अयोग्य हुने, यो कस्तो चाहिँ न्याय हो, यो कस्तो चाहिँ व्यवस्था हो। त्यसैले नेकपा एमाले ले चुनाव जित्यो भने म धनगढी उपमहानगरपालिकामा बसोबास गर्ने सम्पूर्ण आदरणीय युवा साथीहरूलाई म विनम्रताका साथ के अनुरोध गर्न चाहन्छु भन्दा तपाईँहरूलाई हामी अब विदेश पठाउने योजनामा हामी छैनौँ। तपाईँहरूलाई हामी हाम्रै आफ्नै चाहिँ गाउँठाउँमा बसेर यहीँ चाहिँ के अरे मतलब चाहिँ एउटा ट्रेड स्कुलहरू स्थापना गरेर तपाईँहरू यो इलेक्ट्रोनिक क्षेत्रमा जानुहुन्छ कि तपाईँहरू इलेक्ट्रिकल क्षेत्रमा जानुहुन्छ कि तपाईँहरू मतलब स्वरोजगारमूलक उद्योग स्थापना गरेर पर्यटकीय उद्योगहरू स्थापना गरेर हामी तपाईँहरूलाई यहीँ रोक्न चाहन्छौँ। कुनै पनि आमा बाबुले आफ्ना छोराछोरीलाई विदेश पठाउन चाहँदैन, पढाउनु लागि चाहला, काम गर्नु लागि चाहँदैन। हरेक युवाहरूको सपना हुन्छ कि आफ्नै देशमा बसेर आफ्नो देशको सेवा गर्ने। त्यस्तै आज धनगढी घर भएर विश्वका विभिन्न देशमा बसोबास गरेका जति पनि चाहिँ एउटा सक्षम व्यक्तित्वहरू छन् ती व्यक्तित्वहरू र धनगढी स्थित बसोबास गर्ने उद्योगपति व्यवसायी
हजुर पहिला तपाईँलाई म भनिहाल्छु। जसरी पहिला के गरिन्थ्यो कि मान्छे जो पढे लेखेको मान्छे विदेशमा गयो पढ्यो त्यहाँबाट नेपाली राजाका पालामा पञ्चायतकालमा पनि यो मान्छे एक्सपर्ट छ भने यसलाई बोलाऊ नेपालमा यसले काम गर्नुपर्छ भनेर बोलाइन्थ्यो। तर अहिले हामीसँग भएको जनशक्ति प्राविधिक तपाईँले भने जस्तै प्राविधिक जनशक्ति पनि धेरै विदेश पलायन भएको छ कि जसरी इन्जिनियरिङ पढेकोहरू विदेशकै लागि काठमाडौँमा धेरै लामो वर्ष दुई वर्ष बसेर ट्राई गरिरहेछ।
मैले
यसले यो चाहिँ नेपालमा थोरै पारिश्रमिक छ, थोरै पैसा छ, अथवा थोरै अपर्च्युनिटी छ भनेर त तपाईँले भने जस्तै प्राविधिक जनशक्ति पनि त विदेशी रहेछ नि त।
मैले यो कुरामा मेरो चाहिँ विकासोन्मुख राष्ट्रको अवस्था हेर्ने हो भने भारतमा डाक्टर मनमोहन सिंह प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले के एउटा पोलिसी डेभलप गर्नुभयो भन्दाखेरि जति पनि चाहिँ के अरे सक्षम भारतीय जनशक्ति विदेशमा छ उनीहरूलाई चाहिँ के अरे स्वदेशतिर ल्याउनको लागि लिबरल इकोनोमी उहाँले चाहिँ लागू गर्नुभयो, खुला अर्थनीति। अनि खुला अर्थनीति भनेको के हो त भन्दाखेरि खुला अर्थनीतिको मुख्य चाहिँ केन्द्र भाग के हो भने लगानीकर्ताहरूको उपयुक्त वातावरण तयार पार्ने हो। आज हेर्नुहोस् न भारत कहाँ पुगेको छ। मनमोहन म सेल्युट गर्छु मनमोहन सिंहलाई कि उहाँले चाहिँ आज भारत जहाँ पुगेको छ औद्योगिक क्षेत्रमा आज भारतीय चाहिँ के अरे हुन भारत आफैमा एउटा विशाल चाहिँ हुनाले विभिन्न विश्वका विभिन्न देशमा होला तर भारत पनि त माथि उठ्यो नि। त्यसैले हामी नेकपा एमालेको तर्फबाट त्यहाँ जाँदा नेकपा एमाले चुनाव त्यहाँ जित्यो भने हामी के चाहन्छौँ त भन्दाखेरि लगानीकर्ताको जुन चाहिँ लगानी छ त्यसको ग्यारेन्टी नभइकन लगानीकर्ताले लगानी लगाउँदैन। अनि लगानीकर्ता लगानी नलगाउने हो भने त यहाँ जतिसुकै चाहिँ के अरे प्राविधिक जनशक्ति भयो भने बिचरा उनीहरू यहाँ कसरी बस्न सक्छन्। त्यसले कुरा त दुवैतिर बरोबर हाँकेर अगाडि बढ्नु पऱ्यो। लगानीकर्तालाई पनि चाहिँ अभिवृत्ति गर्नु पऱ्यो, प्रेरित गर्नु पऱ्यो, यता प्राविधिक जनशक्तिलाई पनि चाहिँ के अरे उनीहरूले प्रोत्साहन दिनु पऱ्यो। यसको निमित्त के हो त भन्दा हामी लगानीकर्तालाई पनि हामी त्यसैले म अघि त्यही कुरा जोड्दै थिएँ के जोड्दै थिएँ भन्दा आज हेर्नुहोस् न धनगढी घर भएर विदेश यो कुरो कसैले बोल्यो कसैले सम्झ्यो म सम्झिरहेको छु नेकपा एमाले सम्झिरहेको छ। धनगढी घर भएर विश्वका विभिन्न देशहरूमा बसोबास गर्ने जनशक्ति त थुप्रै होला नि, उनीहरू के सक्षम पनि त होला नि। हामी के भन्छौँ भन्दा तपाईँहरूलाई धनगढी नेकपा एमाले सम्झेको छ, तपाईँहरूको घर धनगढी हो, तपाईँहरू लगानी गर्न यहाँ तयार हुनुहोस्, लगानी गर्ने उपयुक्त वातावरण हामी सिर्जना गराउँछौँ र त्यहाँको विकासको मोडेल के हो
तपाईँहरू सिकेर आउनुहोस्
र धनगढीका स्थानीय उद्योगपति व्यापारी यहाँका चाहिँ के अरे बौद्धिक जमातसँग एउटा चाहिँ छलफल बहस चलाउँ, बहस चलाइसकेपछि एउटा नयाँ यो धनगढीको निमित्त नयाँ मार्गचित्र गरौँ। त्यो मार्गचित्रमा तपाईँहरूको पनि योगदान होस् र तपाईँहरू आफ्नो घर फर्को अभियानमा आउनु पर्यो। त यो कुरो नेकपा एमालेले आज बोल्दैछ, हामी भन्दैछौँ, यो हाम्रो एउटा मन छुने कुरा हो।
तपाईँले जित्नुभयो भनेपछि ती विदेशमा रहेका धनगढीवासीहरूलाई
आह्वान गर्छौँ र हामी त्यो आह्वान कतातिर जोड्दैछौँ त भन्दा बौद्धिक विकासको लागि बौद्धिक क्रान्तिमा जोड्दैछौँ र उहाँहरूलाई सहरीकरण विकास सेवा एउटा हामी परियोजना ल्याउँछौँ, सहरीकरण विकास सेवा भन्ने परियोजना ल्याउँछौँ। त्यो परियोजनामा उहाँलाई चाहिँ विभिन्न वडावडामा विभिन्न टोल टोलमा उहाँहरूलाई यहाँ खटाउँछौँ। त्यसको त्यसैले मैले अघि सुरुमै भने कि हामी हाम्रो शासन भनेको इलेक्ट्रोनिक के अरे यो ई गभर्नेन्स हुन्छ मैले अघि नै भनिसकेँ। त्यो ई शासन अन्तर्गत नै हामी सबै उहाँहरूसँग चाहिँ कन्ट्याक्टमा रहन्छौँ, उहाँहरू यहाँ आउनुहुन्छ, यहाँ आएको बेला हामी सहरीकरण विकास सेवामा उहाँहरूलाई खटाउँछौँ। एउटा नागरिक अमेरिकामा बसेको छ धनगढीको मान्छे भने अमेरिकामा बस्दा उसले कस्तो खालको चाहिँ अनुभूति गरेको छ, विकास कस्तो हुनुपर्छ, उसले उर्वामा गएर त्यहाँ कम्तीमा 15 दिन एक महिना प्रशिक्षण दियोस् न, त्यसपछि त्यही हो बौद्धिक क्रान्ति भनेको। त्यसले एउटा एक खालको यस्तो माहौल सिर्जना गर्छ कि लगानीको निमित्त पनि ऊ प्रेरित हुने।
तपाईँले भने जस्तै नेताहरूले खुब रमाइला रमाइला गुलिया गुलिया कुराहरू त गर्छन्, ठुल्ठुला भिजनहरू पनि सार्वजनिक हुन्छन्, कागजमा ती लेखिन्छन् पनि, चुनावको बेला जनतामा जान्छन् पनि, तर लागू हुँदैनन्। तपाईँ र म यो स्टुडियोभित्र कुराकानी गरिरहँदा बाहिरका मान्छे पत्याइरह होला नि तपाईँ र मेरो भनाइ भनेको यो कुराहरू, यो यो छलफलभित्रको कुराहरू पत्याइरह होला नि, के लाग्छ?
अब मलाई चाहिँ नि कस्तो भन्दा, म त मरुभूमिमा हरियाली देख्ने मान्छे, शिवराजी हेर्नुहोस्, मेरो शैक्षिक यात्राको सुरुवात पनि मसँग केही भएर म यहाँ पुगे पनि होइन, मेरो एउटै जाने सपना, म जहिले पनि जाने के अरे मरुभूमिमा हरियाली देख्ने, म त भन्छु यो 100% जाने सम्भव छ, इच्छा शक्ति नभएको कारणले गर्दा यो सम्भव भएन आजका दिनसम्म, इच्छा शक्ति हुनु पऱ्यो, मैले सुरुमा भनेको थिएँ इच्छा शक्तिलाई, एउटा बलियो इच्छा शक्ति भएको मान्छे त्यहाँ प्रवेश गर्ने हो, र म साँच्चीकै धनगढीलाई एउटा नयाँ धनगढी बनाउँछु भन्ने योजनाका साथ ऊ त्यहाँ जाने हो भने असम्भव किन? यो त स्वायत्त सरकार हो, कुन कुरामा असम्भव देख्नुहुन्छ? यसले भोलि वर्ल्ड ब्याङ्कसँग एग्रिमेन्ट गर्न सक्छ, यसले भोलि एडिबीसँग एग्रिमेन्ट गर्न सक्छ, कुन कुरामा असम्भव छ? यसले आफ्नो, मैले त अघि भन्दैछु, यो त वातावरण नभएर नै असम्भव भएको हो। अब जहाँसम्म चुनावको मुखमा गुलिया कुराहरू गर्ने अनि त्यसपछि बिर्सिने भन्ने कुरा हो भने, म धनगढी उपमहानगरपालिकामा बसोबास गर्ने सम्पूर्ण आदरणीय जनसमुदायमा म के विनम्र आग्रह गर्न चाहन्छु भन्दा, यो चुनावी भाषण हाम्रो हुँदै होइन, यो वास्तविक कुरा हो, यो कुरा हामी लागू गराएरै छोड्छौँ, धनगढीलाई कायापलट गराएर छोड्छौँ, तपाईँहरूले प्लिज हामीलाई चाहिँ कृपया विश्वास गर्नु पर्यो, विश्वास बाहेक त अरू कुनै उपाय नै छैन।
हस्, तपाईँसँग अझै कुराकानी हामी गरौँला, स्वतः तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ धनगढी उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेद्वार दुर्गा प्रसाद जोशी, उहाँसँग अन्तिम खण्डमा कुराकानी गर्न बाँकी नै छ, तपाईँहरू कतै जानु होला, तर अहिले फेरि पनि पालो भएको छ ब्रेकको।
विशेषज्ञ डाक्टर आउले बारे सूचना,
वरिष्ठ इन्डोकाइनोलोजिस्ट सुगर मधुमेह तथा थाइराइड रोग विशेषज्ञ अल्का हस्पिटलमा कार्यरत डाक्टर बजरंग कुमार रौनियार,
डाक्टर आउने प्रत्येक महिनाको अन्तिम शुक्रबार,
समयमै आफ्नो नाम दर्ता गराई चेक जाँच गराउन हुन सहर्ष जानकारी गराइन्छ, साथै हाम्रो यहाँ प्याथोलोजी इसिजीको सुविधा पनि उपलब्ध छ। बिरामीका लक्षणहरू, टाउको दुख्ने, थकान महसुस हुने, रेङ्गाटा लाग्ने, निन्द्रा नलाग्ने, पसिना आउने, महिनावारी गडबडी हुने, गला दुख्ने, हात खुट्टा दुख्ने, शारीरिक तौल घटबड हुने, जोर्नीहरू सुन्निने र दुख्ने, छातीको धड्कन घटबड हुने, छिनछिनमा पिसाब लाग्ने,
सम्पर्क राधे राधे फार्मेसी, मेन रोड धनगढी कैलाली चौधरी बुक डिपोको सामुन्ने, फोन नम्बर 091-527-045, मोबाइल 98-487-83-643।
ए लो, मोर मोबाइल मा फटाक से SMS आ गिल, ले बुढ़िया अब तो चट से झोला भर के सुई से विदेश उड़ना हो गिल।
लो हेरो ये बुरहोक बात, SMS से कोई विदेश उड़ा पाए बे बात के बात।
तो का तुहिन पता नहीं हो, आजकल अपन जैना देश पैना तलब लगना खर्चा कैना काम ओ पठैना मैन पावर कंपनी नेपाल सरकार से स्वीकृति लेहल नहीं लेहल सक्कू बात SMS से पता चल जाए जल्ले नहीं पटिया ठुइस ते हेरटा
या जातिक निका ई SMS कसी काइठो बुढवा
हेर अपन मोबाइल के मैसेज बॉक्स में जाके PP टाइप कइके अपन पासपोर्ट नंबर टाइप करना, तब 4001 में 60 से पठा देना, जुड़ते से सब चीज के जानकारी SMS में आ जाए।
या तब तो मोर बुढ़वा विदेश जाके बहुत रुपया कमा का नहीं, मैं तो यहाँ रानी बन के बैठ के खेम।
अपने होके फे ई बात सुन से कल हुई, विदेश जाए बेर ठगुआ पैना से बचे क्लक ई सूचना दई गिलबा, SMS करे क्लक फेन से सुन ली, मोबाइल के मैसेज बॉक्स में जाके PP टाइप करके अपन पासपोर्ट नंबर टाइप करी ओ 4001 में सेंड कर दी, घर बैठले फटाक से सको जानकारी पा जाई दी।
जहाँ तक सेकल से अपना देश में रोजगार करी, विदेश जही परिकल से आवश्यक सिप सिक सूचना लेके कल जाए।
सुरक्षित आप्रवासन परियोजना हेलवेटा स्विस इंटर कोऑपरेशन नेपाल के सहयोग में संचार प्रतिष्ठान नेपाल द्वारा जनहित में जारी संदेश।
जिग्री बोर तो रक्षा ले बजार बाट सामान मगाएकी थी, त्यही पुर्याउन जान लाको कुर।
आफै श्रीखण्ड मुख धुने साबुन, पिम्पल्स मैक्स क्लियर क्रीम अनि श्रीखण्ड चिउरी निम आयुर्वेदिक नुहाउने साबुन।
सही कुरो जिग्री बोरो, सही कुरो, यही प्रयोग गर्दी रहेछ र पो यति विधि राम्री देखे कि मोरी
ठिक भन्यो बले मेरो सुन्दरताको राज श्रीखण्ड मुख धुने साबुन र क्रिम हो यसको प्रयोगले मुखको चाया पोतो डन्डी फोर हराउँछ र श्रीखण्ड नुहाउने चिउरी निम साबुनको प्रयोगले जिउका घाउ खटिरा घमौरा र छालाका रोगहरू निको पार्छ मेरो त जुनी बदलिदिएको छ श्रीखण्ड साबुनले
अब मैचेङको बराबरी तेजिलो हुन म पनि श्रीखण्ड साबुन प्रयोग गर्छु अनि मैचेङलाई आई लभ यु भन्ने हो
धनगढीका लागि आधिकारिक डिलर चौधरी एजेन्सी
091-521-531
हामी सँगसँगै भविष्यमा हामी सँगसँगै व्यवसायमा हामी सँगसँगै विकासमा
हामी सँगसँगै
सनराइज बैंक राइजिंग टु सर्भ
हाम्रो चाहना सबैको चाहना गाउँ शहर जता ततै बलियो घरको कामना त्रिशक्ति सिमेन्टको आयो जमाना त्रिशक्ति सिमेन्टको आयो जमाना
जय बागेश्वरी सिमेन्ट्स प्राली गनापुर नेपालगञ्जको उत्कृष्ट उत्पादन असाधारण शक्ति सुरक्षित भविष्य
त्रिशक्ति सिमेन्टको आयो जमाना
Keep fresh and cool with Whirlpool. आफूलाई त कुल एन्ड फ्रेश चाहिन्छ त्यसैले Whirlpool refrigerator ल्याइन्छ
कता हो भाइ बुहारीलाई लिएर घुम्न निस्केको हो कि
होइन हो दिदी बिरामी भाव भए इलाज गराउन भारततिर जान लागे कुन हस्पिटलमा राम्रो सेवा पाइन्छ ठक्छन् भन्ने पनि सुनिन्छ
भारतको खटिमा सहरमा आनन्द हस्पिटल एन्ड रिसर्च सेन्टर छ नि त्यहाँ चाहिँ राम्रो व्यवस्था छ तिमीसँग भारु पैसा छैन भने पनि चिन्ता गर्नु पर्दैन
ए त्यसो भए त त्यही जानु पर्यो 24 घण्टा अत्याधुनिक उपकरण एवं दक्ष तथा अनुभवी चिकित्सकबाट सेवा उपलब्ध भएको
आनन्द हस्पिटल एन्ड रिसर्च सेन्टर सरकारी अस्पतालको सामुन्ने सितारगंज रोड खटिमा
0953-42-25-14-00 र 25-14-85
नेपालको जित सुनिश्चित गर्न मलाई सधैँ मेरो क्षमताले ऊर्जा दिन्छ
हाम्रो नेपालको गौरवमय जितको कारण हो मेरो दृढ निश्चय अनि आत्मविश्वासको ऊर्जा
नेपालको निर्माण गर्ने अभियानमा हामी सबैको लगनशीलता सृजनशील आविष्कार र प्रविधि नै मेरो ऊर्जा हो
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शान उच्च राख्न मेरो प्रतिबद्धताले मलाई सधैँ ऊर्जा दिन्छ
हामी सबै डटिरहेका छौँ
नेपाल निर्माण गर्न
जसको लागि हामी सँगै लागि परेको छ
ग्रिस सुपर प्रिमियम ओपीसी सिमेन्ट देशको ऊर्जा
हामी ढुक्क छौँ सबल र मजबुत नेपाल अवश्य निर्माण हुनेछ
किनकि हामी हौ देशको ऊर्जा
ग्रिस सुपर प्रिमियम ओपीसी सिमेन्ट देशको ऊर्जा
हेलो पूजा कहाँ हराएको यत्रो समय धेरै दिनपछि देखियो त आज त्यो पनि हतार हतारमा छौ
ए प्रकाश तिमी पो कस्तो झस्काको के गर्ने हेर न आमाको त्यही पहिलेकै रोगले सताइरहेछ औषधि पसल धाउँदा धाउँदा हैरानै भइसके म त
अहिलेसम्म त्यो प्यारालाइसिस र बाथरोग सन्चो भएको छैन है हतारिनु पर्दैन बरु तिमी चाइनिज अकुपञ्चर क्लिनिकमा गएर आन्टीको सबै रोगको उपचार गर न त्यहाँ त अनिन्द्रा टेन्सन टाउको दुखाइ अर्धकपाली पिनास जन्डिस पाइल्स बाथरोग ग्यास्ट्रिक मुसा प्यारालाइसिस झमझमाउने सिल्का हान्ने हात खुट्टा नचल्ने मुख आँखा बाङ्गिएको कमर दुख्ने गर्दन दुख्ने घुँडा दुख्ने साथै नसा च्यापिएर भएको दुखाइहरूमा अकुपञ्चर विधिद्वारा सफल उपचार गरिन्छ
थ्याङ्क यू सो मच प्रकाश आज तिमीसँग भेट भएर मेरो सबैभन्दा ठुलो समस्याको समाधान भयो
सम्पर्क चाइनिज अकुपञ्चर क्लिनिक धनगढी चौराहा फोन नम्बर 091-416-700 र 98-484-25900
यो व्यापारिक विश्रामपछि पुनः स्वागत छ श्रोता तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतडीको रेडियो सोकारबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ आज हाम्रो स्टुडियोमा हुनुहुन्छ धनगढी उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार दुर्गा प्रसाद जोशी। हामी कार्यक्रमको अन्तिम खण्डमा छौँ। जसरी अब अघि तपाईँले सुरुवातमा एउटा कुरा भन्नुभएको थियो, मलाई अलिकति त्यो जोड्ने मन लाग्यो, व्यवसाय सहितको राजनीति।
हजुर,
अब राजनीतिलाई अहिलेसम्म धेरै राजनीति गर्नेहरूले, राजनीति त पेसा हो, पैसा कमाउने ठाउँ हो त्यो, र अनि विभिन्न प्रतिवेदनहरू विभिन्न रिसर्चहरू पनि के देखाएको छ भनेपछि, नेपालमा सबैभन्दा बढी भ्रष्ट राजनीतिक दलका नेताहरू छन् र राजनीतिक दलहरू छन् भनेर त्यो रिसर्चहरूले पनि देखाएको कुरा हो। तपाईँ भन्नु भएको छ व्यवसाय सहितको राजनीति, आफ्नो खर्च व्यवसायबाट चलाउने, राजनीति सेवा हो, सायद त्यही भन्नुहुन्छ। यसलाई यो भन्नु खोजेको चाहिँ यो के हो, यसले के चाहिँ गर्छ कि?
मैले भन्ने कुरा त कतिपय त हजुरले नै भनिसक्नुभयो। व्यवसाय सहितको राजनीति भन्नु खोजेको कुरो के हो भने, राजनीति भनेको एउटा जनताको सेवा गर्ने चाहिँ नै के अरे बाटो हो। अब व्यावहारिक जीवनमा व्यवसाय त अब आवश्यक छ, किन भन्दा
बाँच्नु पऱ्यो,
खानु पऱ्यो। हामीले बिहा नगरे पनि, घरबारी नजुलाए पनि आफ्नो प्राण त छ, त्यो प्राण पाल्नलाई पनि त केही न केही त गर्नै पऱ्यो। त्यसैले व्यवसाय त आवश्यक छ र दिगो राजनीति त्यसैको हुनसक्छ जस्तो मलाई लाग्छ, जो व्यवसाय सहितको राजनीतिलाई अगाडि बढाउँछ। अब मैले यो आफ्नो मेरो विचार हो, यो मैले यो विचारलाई किन जाने के अरे अगाडि सरेको त भन्दाखेरि, म पछिका जति पनि राजनीति गर्ने युवाहरू छन्, ती युवाहरूलाई ती जाने के अरे नयाँ जाने के अरे जेनेरेसनलाई के कुरा फिल होस् भन्दाखेरि, राजनीति मात्रै गरेर जाने सम्भव छैन। अब राजनीति गर्यो गर्यो, भोलि गएर राजनीति गर्ने बेला टिकट पाएन, टिकट पाएपछि चुनाव हारिदियो भने अनि डिप्रेसनको शिकार हुने, व्यवसाय पनि छैन, ल पार्टीले मलाई मूल्याङ्कनै गरेन। त्यसैले अहिलेको एउटा चेतनाको स्तर उठेका कार्यकर्ताहरूले के गर्न चाहिँ आवश्यक छ भन्दाखेरि, राजनीति भने त यस्तो पेसा हो हेर्नुहोस् जो चाहिँ कहिले पनि नफल्न सक्छ, त्यो फल्नैपर्छ भन्ने कुनै जरुरी छैन। हाम्रो मान्यता कहाँ छ भन्दा राजनीति फल्नैपर्छ भन्ने मान्यता छ, कि बिग्रेको त्यहाँनिर हो। राजनीति त त्यस्तो पेसा हो, त्यो कहिले पनि हात नबर्न सक्छ। अब जनताको सेवा गर्ने, चुनावमा टिकट पाएर चुनाव जिते पनि त कमाउने उद्देश्यले त्यहाँ जाने हो भने त त्यो त पनि त राम्रो भएन नि। त्यसैले मैले जोड्न खोजेको कुरो के हो भन्दा, नेकपा एमालेको तर्फबाट यदि दुर्गा जोशीलाई धनगढी उपमहानगरपालिकाका आदरणीय नागरिकहरूले मलाई चाहिँ के अरे साथ दिए, मलाई माया गरे भने पक्कै पनि तपाईँहरू ढुक्क हुनुहोस्, म तपाईँहरूको सेवक भएर आउनेछु। ओहो, राजनीति गर्ने मान्छे त यस्तो पो हुँदो रहेछ, एउटा नयाँ संस्कारको म बीजारोपण गर्नेछु, नयाँ पद्धतिको म एउटा सुरुवात गर्नेछु र यो सुरुवात 6 महिनापछि यहाँहरूलाई म चाहिँ महसुस गराउँछु।
पहिला यो पढ्नमा त्यति राम्रो भएन, राजनीतितिर लाग्यो, अथवा म पढ्नमा राम्रो छैन, मैले राजनीति गर्नुपर्छ भनेर अलिकता राजनीतिमा त्यो संस्कार हावी थियो। अहिले राजनीति एउटा मियो हो देश विकासको, भनेपछि त्यो पद्धतिमा हामी पढे लेखेकाहरूले पनि जानुपर्छ भन्ने ट्रेन्ड बढिरहेको
हो। राजनीतिमा पढे लेखेका साथीहरू आएनन् भने राजनीति चाहिँ के अरे साँच्चैकै राजनीति नहुन पनि सक्छ। त्यसैले अब पढ लेख्या भने के हो फेरि, त्यो पनि कुरा छ। कसैले एमए पास गरेको हातमा सर्टिफिकेट पाएको छ भन्ने त्यो पढ लेखेको कुरो भएन। पढ्नु भने के हो भन्दा दुई कुरा हो, एउटा नलेज के अरे ज्ञान प्राप्त गर्नु, अर्को चाहिँ के अरे आफूले सिकेको ज्ञान बजारमा त्यसलाई चाहिँ के अरे बिक्री गर्न सक्नु। ज्ञान त प्राप्त गर्नु एउटा हो, ज्ञान प्राप्त गरेर मान्छे के हुनसक्छ त भन्दा विद्वान भयो, बुद्धिजीवी भयो, के गर्न हुने के गर्न नहुने कुरा उसलाई छुट्यायो, त्यति मात्रै त उसको जिन्दगी चल्दैन। अनि आफूले सिकेको सिपलाई पनि उसले ज्ञान र पढ्नु भने त ज्ञान र सिप आर्जन गर्नु हो, ज्ञानले मान्छेलाई सचेत बनाउने हो, सिपले मान्छेलाई टिकाउने हो। त्यसैले यो ज्ञान र सिप भएका मान्छे राजनीतिमा आयो भने पक्कै पनि राजनीति एउटा मूलधारमा प्रवेश गर्छ।
अनि एउटा अर्को, तपाईँले अघि बौद्धिक क्रान्तिको आवश्यकता छ भन्नुभएको थियो, अलिअलि कुरा त हामीले गऱ्यौँ, कस्तो क्रान्ति हो कि त्यो?
मानसिक रूपमा विकास प्रेमी हुन सकिएन भने, मानसिक रूपमा राज्यको सम्पत्ति मेरो सम्पत्ति हो भन्ने कुरा हामी तयार हुन सकेनौँ भने, मानसिक रूपमै हामी यो जति पनि चाहिँ विकास छ जनताको लागि गरिएको विकास हो भन्ने कुरा हामीलाई चाहिँ महसुस हुँदैन भने, तबसम्म विकासको जतिसुकै पेटाराहरू खोले पनि ती दिगो हुन सक्दैनन्। उदाहरणको निमित्त म पहिले सानो छँदा स्कुल जान्थेँ, अनि सरकारले दिएको जो खानेपानीको पाइप हुन्थ्यो नि, ती पाइपहरू जाने के अरे गाउँका मान्छे काटेर रोटी पिथर्ने त्यो ठेल्लो त्यो बनाउँथे, बेलना बनाउँथे। आज आएर मलाई त्यो महसुस हुन्छ, त्यसो किन ती गाउँका मान्छेले किन गरे त भन्दाखेरि त्यो उहाँहरूको कमजोरी रहेनछ क्या, उहाँहरूमा त्यो खालको चाहिँ के अरे
त्यो डेभलपमेन्टको
बौद्धिकता विकासै भएन,
त्यो एडप्टै गर्न सकेन,
त्यो गर्न सकेन, बौद्धिकताको त्यो विकासै हुन सकेन। यो खानेपानीको पाइप हाम्रो लागि आएको हो,
हामीलाई जोगाउनु पर्छ,
हामीलाई पानी खान पिउन दुःख छ भनेर सरकारले दिएको हो, यसलाई हामीले जोगाउनु पर्छ र यसले त हामीलाई पानी दिइरहेछ, पानी भनेको जीवनको प्राण हो, यसलाई बचाउनु पर्छ भन्ने खालको चेतनाको स्तर नै उठेन। त्यसैले मेरो विकासका लागि बौद्धिक क्रान्ति भनेको के हो भने जबसम्म चाहिँ के अरे मान्छे बौद्धिकतामा चाहिँ के अरे अगाडि बढिएन, राजनीति सचेतनामा अगाडि बढिएन भने उसले विकासलाई चाहिँ के अरे हामीले जतिसुकै नगरपालिकाबाट हामीले जतिसुकै बजेट फाले पनि कति वर्ष बजेट दिने भन्ने समस्या हुन्छ।
तपाईँलाई थाहा छ एडिसँग जुन यो क्षेत्रीय सहरी विकास आयोजना भनेर छ, अहिले पनि धेरै ठाउँमा फोहोर व्यवस्थापन र फोहोर व्यवस्थापन गर्ने प्लान्टहरू लगाउनका लागि जग्गा पाइरहेको छैन नगरपालिकाले। यो मेरो क्षेत्रमा आउने बित्तिकै यहाँ पनि हुनुहुँदैन, अथवा मेरो घर दुई फिट भत्काउनु पर्छ त्यो पनि हुँदैन, हामी त्यही चेतनामा हौँ त्यसो भए अहिले त्यही चेतनाको विकास हुनु
त्यही हो त्यही हो।
अब तपाईँले अघि भन्नुभएको थियो चौरादेखि क्याम्पस चोकसम्म अब यो सडक त चौरा बनाउनु पर्ला
पर्छ,
घर भत्काउनु पर्ला
पर्छ,
ती घर भत्काउनका लागि तयार हुनु पर्यो मान्छे, होइन त अगाडि आउनु पर्यो।
मैले अघि नै सुन्नु
नगरपालिकाले भत्काउँछु भन्दा ल सडक चौडा पार्नका लागि हामी तयार छौँ भन्नु पर्यो, त्यो हो बौद्धिक क्रान्ति भनेको।
बौद्धिक क्रान्तिलाई मैले कतातिर जोड्न खोजेँ भन्दा बलियो इच्छा शक्तिसँग पनि मैले जोड्न खोजेँ, घर भत्काउने नभत्काउने सवाल हुँदै होइन, यहाँ घर भत्काउनै पर्छ भन्ने कुरा पनि छैन। मूल कुरा के हो भन्दा राज्यको कानुन त सबैले मान्नै पर्छ, राज्यभित्र बस्ने म राज्यको कानुन मान्दैन भन्न त कसैले पनि पाइएन, सवाल त्यहाँनिर हो। त्यसैले बौद्धिक क्रान्तिलाई यहाँ कहाँसँग जोडियो मैले भन्दाखेरि यसलाई चाहिँ के अरे बलियो इच्छा शक्तिसँग, त्यसले अब नेतृत्व त्यस्तो जानु पऱ्यो जसले चाहिँ के अरे बलियो इच्छा शक्ति भएको मान्छे त्यहाँ गयो भने उसले चाहिँ ठोस डिसिजन चाहिँ।
तर अहिलेसम्म दुर्गा प्रसाद जोशीज्यू कहाँ भएको छ र यो मेरो मान्छेको भर्यो नेता जानेर पनि छन् यो त भत्काउनु भएन, अथवा यो खोला अतिक्रमण छ यो छेउमा मेरो मान्छेले बााउन्ड्री वाल
वैज्ञानिक प्रणालीको आधारमा लोभ र मोहलाई त्याग गर्ने हो भने सम्भव छ,
तपाईँ सक्नुहुन्छ
पक्कै पनि वैज्ञानिक प्रणालीको आधारमा जनतालाई चिडाएर होइन जनतालाई खुसी बनाएर हो। बौद्धिक क्रान्तिको सबभन्दा ठुलो चाहिँ विशेषता पनि त्यही हो, हेर्नुहोस् यहाँ चाहिँ के अरे मान्छेले हिजो चाहिँ के अरे माओवादीको द्वन्द्वकालमा हेर्नुहोस् त मान्छेले चाहिँ के अरे कति उनीहरूले कन्भिन्स गरिदिए भने हामीले भोलि गएर ती नागरिकलाई कन्भिन्स गर्न सक्यो भने त मान्छे सम्पत्ति के चिज हो, मान्छे चाहिँ के अरे प्राणको आहुति दिइदिन्छ, सम्पत्ति ठुलो कुरो हो र तब त बौद्धिक क्रान्ति चाहियो, सम्पत्ति ठुलो कुरो हुँदै होइन नि, ठुलो कुरो भनेको त चाहिँ बौद्धिक क्रान्ति हो।
हस्, हामी कार्यक्रम एकदमै अन्तमा छौँ, अब धनगढीका लाखौँ लाख मतदाताहरू हाम्रा श्रोताहरू तपाईँलाई सुनिरहनु भएको छ, के भन्नुहुन्छ तपाईँको आग्रह के हुन्छ?
म यो दिनेश एफएम जस्तो सम्मानित चाहिँ के अरे मिडिया मार्फत आदरणीय धनगढी उपमहानगरपालिकाका सम्मानित न्यायाधीशहरूलाई म के विनम्र आग्रह गर्न चाहन्छु भन्दा हामी जनअदालतमा जाँदैछौँ, म जनअदालतमा नेकपा एमालेको तर्फबाट बहसमा भाग लिँदैछौँ, मलाई विश्वास छ मेरो बहसमा तपाईँहरू साथ दिनुहुनेछ, मलाई विश्वास छ मेरो बहसको पक्षमा तपाईँहरू उभिनुहुनेछ, किन भन्दा नेकपा एमाले आफैमा एउटा विकास हो, नेकपा एमाले विकास प्रेमी पार्टी हो, हामी त्यहाँ गयौँ भने पक्कै पनि तपाईँहरूको जीवनशैलीलाई हामी परिवर्तन गर्नेछौँ, हामी हाम्रो जीवनशैली परिवर्तन गर्नको लागि नेकपा एमाले मलाई त्यहाँ पठाएको होइन, आम धनगढीवासीको जीवन परिवर्तन गर्नको लागि त्यहाँ पठाएको हो। तपाईँहरूको जाने के अरे निधारमा देखिएको जो मलिनता छ, तपाईँहरूको अनुहारमा देखिएको जुन चाहिँ के अरे एउटा निराशा कुण्ठा छ, त्यो निराशा कुण्ठा मलिनतालाई चाहिँ के अरे हटाउनको निमित्त नेकपा एमालेको उपस्थिति दुर्गा प्रसाद जोशीको उपस्थिति आवश्यक छ। यसको निमित्त मेरो दशमलवको बिन्ती यहाँसम्म छ, के हो भन्दा अहिले हामीले यो मूल्याङ्कन गर्नमा कहीँ कतै कुनै आआफ्नो तह र तब्काबाट चुक्यौँ भने यो उपमहानगरपालिकाले भोलि गएर ठुलो एउटा पछतामा पर्नेछ, त्यसैले तपाईँहरूको मलिनतामा हाँसो ल्याउनुको निमित्त तपाईँहरूको अनुहारमा खुसी ल्याउनुको निमित्त नेकपा एमालेको आवश्यकता छ, त्यसमा नेकपा एमाले चाहिँ के अरे भोट दिनुहोस्, सूर्य चिन्हलाई तपाईँहरूको चाहिँ के अरे माया गर्नुहोस् भन्ने म यहाँहरूको सम्मानित मिडिया मार्फत आग्रह गर्न चाहन्छु, अपिल गर्न चाहन्छु, विनम्रताका साथ सम्बोधन गर्न चाहन्छु।
हस् आफ्नो महत्त्वपूर्ण समय प्रचार प्रसारको समयलाई कटाएर भए पनि हाम्रो स्टुडियोसम्म आइदिनु यहाँलाई धेरै धेरै धन्यवाद छ।
थ्याङ्क यू।
श्रोता तपाईँसँग धेरै बेर बस्ने मन थियो तर के गर्ने समयले नेटो काटिसकेको छ। फेस्टिभल्समा आइदिनु भएकोमा धनगढी उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेद्वार दुर्गा प्रसाद जोशीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रविधिमा साथ दिने मित्र रामदास राणा बाहिरपट्टि हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र दिनेश एफएमसँगै व्यक्तिको रेडियो स्वागत सुन्नुभएका सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै आजको फेस्टिभल्सबाट शिवराज भट्ट बिदा हुन्छु। नमस्कार।
वरिष्ठ यौन तथा प्रजनन रोग विशेषज्ञ डाक्टर बीके मिश्रा आउने बारे सूचना। काठमाडौँ स्थित धनवन्तरी आयुर्वेद हस्पिटल एन्ड रिसर्च सेन्टर दुम्बा राहीका यौन तथा प्रजनन रोग तथा नेपाल वान च्यानलको चर्चित कार्यक्रम रात परेपछिका परामर्शदाता डाक्टर बीके मिश्रा तपाईँ हाम्रो सुन्दर नगरी धनगढीमा आउन लाग्नु भएकोले यौन तथा प्रजनन रोग समस्या भएकाहरूले समयमै स्वास्थ्य परीक्षण उपचार गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
डाक्टर आउने मिति यही जेठ 11 गते।
हाम्रा सेवाहरू पुरुषमा देखिने यौन